الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم صلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. رسالة زياد درود السلام پیج نمبر 5. فرمان مصطفی صلی اللہ تعالی علیہ وآلہ وسلم حضرت سیدنا عبی بن کعب رضی اللہ تعالی نے عرض کی کہ میں سارے ورد و وظیفے چھوڑ دوں گا اور اپنا سارا وقت درود خوانی میں صرف کروں گا. تو سرکار مدینہ صلی اللہ تعالی علیہ وآلہ وسلم نے فرمایا یہ تمہاری فکریں دور کرنے کے لیے کافی ہوگا اور تمہارے گناہ معاف کر دیے جائیں گے. صلو علی الحبیب صلی اللہ علیہ وسلم.
حماد رضا افتاری مرکز جامعۃ المدینہ. یام الرشیدی آپ کے بارے میں یہ بارگاہ میں یہ سوال عرض ہے کہ اگر کسی نے یہ گمان کیا کہ میرا وضو ہے اور نماز ادا کر لی اور اس کا وضو نہیں تھا, پتہ بھی نہیں چلا بعد میں کہ وضو تھا یا نہیں تھا, تو پھر نماز کا کیا ہوگا؟
وضو اس طرح وہم وسوسے سے نہیں ٹوٹتا, جبکہ پتہ ہی نہیں ہے تو وضو ہے. یعنی وضو ٹوٹنے کا ایسا یقین ہو کہ قسم کھا سکے کہ میرا وضو نہیں ہے, ورنہ بیٹھے بیٹھے ہی ہوتا ہے بہت دیر ہو گئی یہ پتہ نہیں وضو ہوگا نہیں ہوگا, تو وضو ہے.
واقعی وضو نہیں تھا لیکن گمان,
وہ تو علم الہی میں کہ واقعی تھا یا نہیں تھا, ہمیں تو نہیں پتا نا, ہمیں تو وہم ہے نا کہ وضو پتا نہیں ٹوٹ نہ گیا ہو گئی. یعنی وضو توڑنے والا کوئی عمل جب پایا ہی نہیں گیا تو کنفرم کیسے ہو؟ جیسے ہم الحمدللہ سب مسلمان ہیں, اب علم الہی میں کون کیا ہے, ان کا خاتمہ کیا تے ہے تو ہم کو پتا ہی نہیں ہے نا. تو ہم تو ہیں مسلمان الحمدللہ, اور عند اللہ بھی مسلمان, کسی کو ہم جب مسلمان کہیں گے تو ہم عند اللہ بھی مسلمان ہی کہیں گے, اللہ کے نزدیکی مسلمان ہی ہے. لیکن اب کس کا خاتمہ کیا ہوگا یہ تو ہمارے پاس کوئی سا ذریعہ نہیں ہے کہ ہم کو پتا چلے. ہم اللہ تعالیٰ سے حسن خاتمہ کی دعائی کرتے ہیں, اللہ کرم فرما دے گا تو انشاءاللہ ایمان پر خاتمہ ہوگا. تو اس لیے اس طرح وہم وسوسے سے وضو نہیں ٹوٹتا, اس کی طرف توجہ بھی نہ دی جائے. اور وسوسے کے سبب وضو کرنا یہ احتیاط نہیں ہے, اتباع شیطان ہے, جبکہ ہو وسوسہ, ورنہ تو وضو علی الوضو یہ مستحب ہوتا ہے کہ ایک نماز پڑھ لی اب دوسری نماز کے لیے تازہ وضو کیا, اگرچہ پہلے سے وضو ہے تو یہ ثواب ہے. اس نیت سے کرتا ہو اور وسوسے کی وجہ سے کرتا ہو تو پھر وہ حکم تبدیل ہونا.
اب اگر وضو نہ آتا تو نماز ہو جائے گی؟
اب جبکہ یہ ہے آپ میں نے کہ یہ مطلب آپ کو ہے وسوسہ, وہ دو کی حکایت لکھی نا اعلی حضرت نے کہ وہ دو تھے ان کو غسل کرنا تھا فرض غسل, اب ایک اندر گیا ڈبکیاں لگاتا رہا صبح سے دوپہر تک اور پوچھتا رہا کوئی اس بھی سوکھا تو نہیں رہ گیا, تو اب یہ سوکھا رہ گیا وہ سوکھا رہ گیا یوں, تو پھر یہ باہر نکلا جوتوں کر کے تھا وسوسوں کا اب بھی شکار کے شاید وضو, پھر اب دوسرا گیا وہ شام تک لگا رہا ان کی نمازیں بھی قضا ہوئی اور یہ غسل میں بھی مطمئن نہیں ہوئے, तो ये वसवसे खतरनाक चीज है, तो आप अल्लाह पर छोड़ दें, जबकि आपके पास कोई यकीनी सूरत नहीं है नकज़े वुज़ू की। वुज़ू है
इमाम अहमद रज़ा खान की करामत बता दें।
कई करामतें वो लिखी है बरेली से मदीना, उसमें तो मुझे वो आला हज़रत के एक मरीद ने बताया था मौलाना हमीदुर रहमान, इनके वालिद मौलाना जमीलुर रहमान जिनकी किताब है नाथ शरीफ की कबाला है बख्शीश, तो हमीदुर रहमान साहब थे, ये इमामत करते थे खारा दर में हैदरी मस्जिद में, अब तो शायद आला हज़रत का कोई मुरीद बकैद हयात हो मुश्किल। ये बताया हम छोटे छोटे थे तो हम वहां खेलते थे आला हज़रत के घर में और चले जाते थे अंदर भी, तो एक बार कोई जुमेरात थी और आला हज़रत से मिलने के लिए कोई आया, तो बोला मैं आला हज़रत के कमरे में दाखिल हुआ इत्तला करने के लिए, क्योंकि मैंने देखा था एक कमरे में गए तो वहां कोई नहीं था, बड़ी ताज्जुब हुआ कि यहाँ तो अभी तो गए थे अंदर कहाँ गए, फिर कुछ देर के बाद उसी कमरे से निकले, तो फिर मैंने इसरार किया कि आप कहाँ थे, मैंने तो देखा आप नहीं थे इसमें, फिर आला हज़रत ने बताया कि मैं मेरा थे आज तो इस कमरे के जरिए मेरी मदीने हाजिरी होती है। ये किताबों में कहीं ये और जगह नहीं मैंने पढ़ा ना उलमा से सुना, और वो मौलाना हमीदुर रहमान साहब रहमतुल्लाह ताला अलैह इन्होंने मुझे बताया था, इन्हीं के पास मुफ्ती आजम इनका इमामा था और ये रख के जाते थे, और मैं फजर ये नाजिमाबाद में रहते थे औकाफ की मस्जिद हैदरी मस्जिद, तो ये फजर में आ नहीं सकते थे तो इनकी जगह मैं पढ़ाता था फजर, वही मुफ्ती आजम इनका इमामा मेरे सर पे होता था।
और प्यारे बाबा जान कोई जो कोई नाथ खान होते हैं उनको मैं बोलता हूँ कि मुझे आला हज़रत का कलाम सुनाए, वो आगे से इनकार कर देते हैं कि हमें अभी टाइम नहीं है कि अभी हम मसरूफियत है अभी नहीं सुना सकते, तो उस वक्त क्या करना चाहिए, क्योंकि जब आला हज़रत का नाम ले लें तो दिल में एक मोहब्बत सी पैदा होती है।
सारे काम छोड़ दे, चाहे नमाज के लिए जा रहा हो, चाहे दुकान पे जा रहा हो, नौकरी के लिए जा रहा हो, भूख मिटाने के लिए जा रहा हो, और कुछ हाजत हो अम्मी ने काम के लिए भेजा हो, आपको आला हज़रत का कलाम सुना है ना, ये जरूरी उस पर लाजिम हो गया।
नहीं सर,
और आपने देखो दूसरा सवाल किया है ना, अल्लाह के बंदे कोई भी वजह हो सकती है, मसरूफियत हो सकती है, बाकी
जब कोई नाथ
बिल्लाह से ये थोड़ी मतलब है कि वो आला हज़रत को मानता नहीं है इसलिए मना कर रहा है।
नहीं, जब कोई नाथ पढ़ता है स्टेज पर आके उसको बोलते हैं कि अल्लाह हज़रत का कलाम,
वो याद नहीं हो तो यूं बोल देते हैं, याद नहीं होगा बेचारे को, हम उसने जन करें ना। एक नाथ खान ने एक मुफ्ती साहब से पूछा, मुफ्ती साहब ने ही मुझे बताया था, उन्होंने कहा कि एक बार मैं फुला कहीं महफिल में गया तो मुझे देखकर कोई बाज उठ गए और नाथ खानी का बायकॉट कर दिया, तो मुफ्ती साहब ने उनसे कहा कि नाथ खानी का बायकॉट नहीं किया, तुम्हारा बायकॉट किया, तुम तो नहीं सुनना चाहते होंगे चले गए, जिसमें क्या हुक्म लगेगा उन पर, वो कोई गुस्ताख थोड़ी कहेंगे। सल्लू अलैल हबीब सल्लल्लाहु अलैहि वसल्लम।
अगर हम औरा को वज़ाइफ दिल में पढ़ेंगे तो अमल हो जाएगा, जैसे तस्बीह और फातिमा हो गई, औरा को वज़ाइफ होते हैं जैसे भी दिल में पढ़ेंगे तो हो जाएगा,
जहाँ कुछ पढ़ना मुकर्रर किया गया ना पढ़ना, तो पढ़ना जब भी कहलाएगा जबकि वो इतनी आवाज हो कि अपने कान से सुन सके, हाँ शोर शराबा या बेरापन है इस वजह से नहीं सुन पा रहा, तो इतने तलफ्फुज़ तो बहरहाल अदा होने ही चाहिए कि अगर ये सुनने में रुकावट ना होती तो ये सुन लेता।
पिछली जिंदा रात छोटा सा भाई घर आ रहा था काम से, तो बाइक का रक्षे से टक्कर हो गई और बाई टांग दो जगह से हड्डी टूट गई है, दुआ सेहत फरमा दी,
लेफ्ट पांव की आसानी, ये बाइक की सवारी तो यार ये तो मौत के गोले हैं, चारों तरफ उड़ रहे होते हैं, या खुद जाते हैं या किसी को ले जाते हैं साथ में जाते हैं, या कोमा में बेचारे चले जाते हैं, हेलमेट भी नहीं पहनते क्या करें। सल्लु अला हबीब सल्लल्लाहु अलैहि वसल्लम।
बाबा करीम आसिफ नाबीना जिलानी मस्जिद से अर्ज कर रहा हूँ, बाबा जाने नाबीना पे
हर आप कहाँ है जिलानी मस्जिद में अभी बताया नहीं फराज ने कि आप कहाँ इस वक्त
बाबा फराज के साथ हैं
हाँ तो जिलानी मस्जिद में है अभी आप
फैजा मैं
आप तो ये बोलो मैं फैजान मदीना से बोल रहा हूँ
बाबा मेरा सवाल ये है कि नाबीना पर हज फर्ज है या नहीं
बाहर शरीयत हिस्सा छठा 1039 पर है काजी के शराइत में एक शर्त है कि तंदुरुस्त हो के हज को जा सके आज़ा सलामत हो हाथ पैर वगैरह ये सब सलामत हो अंखियारा हो आंखों वाला हो अपाहिज और फालिज वाले और जिसके पांव कटे हों और बूढ़े पर के सवारी पर खुद ना बैठ सकता हो हज फर्ज नहीं यूं ही अंधे पर भी वाजिब नहीं अगर जो हाथ पकड़कर ले चलने वाला उसे मिले इन सब पर यह भी वाजिब नहीं कि किसी को भेजकर अपनी तरफ से हज करा दें या वसीयत कर जाएं और अगर तकलीफ उठाकर हज कर लिया तो सही हो गया और हिज्जतुल इस्लाम अदा हुआ यानी इसके बाद अगर आजा दुरुस्त हो गए तो अब दोबारा हज फर्ज ना होगा वही पहला हज काफी है
अल्हम्दुलिल्लाह आपकी नजर करम से 12 तारीख को हज की शहादत मिली है और इंशाल्लाह मैं हज के लिए बाबा जा रहा हूँ
क्या बात है अब ये पूछना चाहते हैं कि फर्ज अदा होगा या क्या या बताने के लिए आपने कोई तमहीद बांधी कि मैं हज पे जा रहा हूँ मैं डायरेक्ट कैसे बोलूं माशाल्लाह मुबारक हो
बाबा
अल्लाह करे कि आप जिंदा सलामत रहें और सचमुच हज नसीब हो जाए
बाबा अर्ज है बाबा काफी महीनों से बाबा मुलाकात भी नहीं हुई बाबा वो चाह रहा हूँ अर्ज ये बाबा के जाने से पहले बाबा आपसे हाथ सुनकर आपसे दुआएं लेके जाऊं बाबा
और किस किस को मुलाकात करनी है अब आपको अंदाजा हो गया होगा बहुत सारे हाथ उठे हुए अपने ये सिलसिला जारी रखें सवाल जवाब का या मुलाकात शुरू कर दें
बाबा नजरे कर्म का बाबा दुआ कर
सल्लु अलल हबीब सल्लल्लाहु अलैहि वसल्लम
मेरा अमीर अहले सुन्नत से ये सवाल है कि हजरत अली रजी अल्लाह तआला अन्हु ने हजरत फातिमा रजी अल्लाह तआला अन्हा को हक मेहर में क्या दिया था
400 मिसकल चांदी सल्लु अलल हबीब सल्लल्लाहु अलैहि
वसल्लम अमीर अहले सुन्नत से अर्ज है कि नियत जो दिल में थी अल्फाज में फर्क आ गया तो नमाज हो गई
नियत में तो यहाँ तक है कि जैसे कि दिल में नियत है कि आप इशा के फर्ज पढ़ रहे हैं दिल में यही नियत है और मुंह से निकलता है मैं जोर के फर्ज पढ़ रहा हूँ जबान से निकलता है कोई मसला नहीं है वो दिल वाली नियत वैलिड है सल्लु अलल हबीब सल्लल्लाहु अलैहि वसल्लम
मेरा सवाल ये है कि हम अपनी जिंदगी के अंदर म्याना रवि किस तरह इख्तियार करें और ना ही हमारे अंदर इतना तकबर भी ना आए और तकबर भी ना हो मतलब के पुरवकार तरीके से मतलब के रह सके अपना
इहया उल उलूम का मुताला कीजिए सल्लु अला हबीब
अल्हम्दुलिल्लाह अल्लाह तबारक व तआला के फजल व करम से घर में मुए मुबारक शरीफ तशरीफ फरमाएं तो इसके अदब के हवाले से अगर आप कुछ मदनी फूल आता फरमा दें अभी अल्हम्दुलिल्लाह हमारे जो खुद यानी कहीं से सीखा तो बाकायदा जारी मालूम नहीं किया था क्योंकि पहली मर्तबा ये मौका हुआ है तो जिस कमरे में है उसमें अल्हम्दुलिल्लाह बावजू ही घर के सारे अफराद जो है वो जाने की तरकीब होती है और इसके अलावा यानी आम यूज में उसको जो है वो हम नहीं लाते हैं इसके अलावा आप कुछ मदीन इरशाद फरमा दीजिए जज़ाकुमुल्लाह खैर
अभी इसमें जैसे कि हमारे यहाँ भी मुए मुबारक हाजी उबैद रजा तो ये तरकीब ये रखी थी कि हमारे इमारत जो बैतुल फना उसकी छत पर इसके लिए कब्बट بنایا. اچھا سب سے اونچے منہ مبارک, پھر اب وہ اوپر پانی کا ٹینک ہے, تو یہ جب اوپر چڑھتے نا کچھ کام پانی دیکھنے یا صاف کوئی بھی مسئلہ ہوتا تو یہ منہ مبارک کو سر پہ رکھ کے پھر اوپر چڑھتے تھے کہ ہم منہ مبارک سے اونچے کیسے جائیں. یہ ہمارا مطلب یہ ذہن. مجھے منہ مبارک کی بعض وقت پیشکش ہوئی تو میں ادب نہیں کر سکوں گا, میں اس سے جرات ہی نہیں ہے. پھر جب اپنے پاس تشریف فرما ہوں گے نا تو ہو سکتا ہے کہ پھر وہ بے قدری قدر کوئی لفظ کیا بولوں, یہ خطرہ رہتا ہے آدمی کو اتنا ہو. پھر زیارت کروانے میں اس میں بھی اخلاص کا فقدان ہو سکتا ہے. بہرحال وہ مبارک ہونا بڑی سعادت کی بات ہے, اس کا تو انکار نہیں ہے, بہت بڑی سعادت کی بات ہے. آپ کو مبارک, اللہ منہ مبارک کی برکت آپ کو نصیب فرمائے. جتنا ادب کریں گے اتنا فیض اٹھائیں گے. صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم.
میرا امیر الحسن سے سوال یہ ہے کہ کیا نفل روزے کے لیے سحری کرنا ضروری ہے؟
میں آپ سے سوال کرتا ہوں, کیا فرض روزے کے لیے سحری کرنا لازمی ہے؟
فرض روزے کے لیے سحری کرنا سنت ہے.
نفل روزے کے لیے سحری کرنا سنت ہے. روزہ اگر فرض بھی روزہ بغیر سحری کے رکھا روزہ تو ہو جائے گا. صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم.
میرا نام صدام حسین, خیبر پختونخوا ضلع ٹانگ, دورہ لغت العربیہ کے لیے حاضر ہوں. پیارے امیر علیہ سنت کے برگاہ میں میرا عرض یہ ہے کہ اگر کسی شخص میں تکبر کے اسباب پائے جائے اور اس کو تکبر کی علامت بھی محسوس ہو تو کس طریقے سے ختم کیا جائے؟
تو شیطان کو یاد کریں, وہ اس طرح کہ سب سے پہلے شیطان نے تکبر کیا, سب سے پہلے جھوٹ بھی اس نے بولا, سب سے پہلے جھوٹی قسم بھی اسی نے کھائی, سب سے پہلے حسد بھی اسی نے کیا. اس کو یاد کرے کہ یہ بڑا پرہیزگار تھا اور علم بھی اس کے پاس اتنا تھا کہ یہ معلم الملکوت بن بیٹا, فرشتوں میں واز کہتا تھا, بڑی اس کی قدر و منزلت تھی, لیکن اس نے تکبر کیا تو یہ راندہ درگاہ ہو گیا. اللہ تعالی کی بارگاہ میں اس کو دھتکار دیا گیا, نکال دیا گیا, اور کفر کا اس پر فتویٰ لگا. تو اس کو تکبر لے ڈوبا, ابا واستکبرا ہے نا, تو اس نے تکبر کیا, اس کو تکبر لے ڈوبا. تکبر اتنی بری صفت ہے, تو یہ مجھ میں ہے, تو اس کے جب انجام پر غور کریں گے نا کہ اتنا بڑا عابد پرہیزگار کہ جس نے 80,000 سال, لاکھ سال, لاکھوں سال, اب مختلف لکھا ہوتا کتابوں میں, عبادت کی, اس کے باوجود یہ تکبر کی وجہ سے یہ برباد ہو گیا, جہنم ہی ہو گیا. تو میری نہ اتنی عمر نہ میری اتنی عبادت, تو میرا بنے گا کیا؟ پھر حدیثوں پر غور کرے, جیسے حدیث پاک میں یہ ہے کہ جس کے دل میں رائی برابر تکبر ہوگا وہ جنت میں نہیں جائے گا. رائی سمجھتے آپ لوگ؟ رائی دانا نہیں, بہت باریک دانا ہوتا ہے. یہ مثال دی کہ تھوڑا سا بھی تکبر ہوگا نا رائی, تو اس سے مطلب رائی کے برابر بھی اگر تکبر ہوا تھوڑا سا بھی معمولی سا بھی تو جنت میں نہیں جائے گا. اس ایمان پر اگر خاتمہ ہوا ہے تو بالآخر جنت میں جائے گا, لیکن سزا پا کر, اور اللہ چاہے بے حساب بخش دے, وہ اللہ تعالیٰ کے اختیار میں. جو کچھ کفر پر مارا تو وہ کبھی جنت میں نہیں جائے گا, یہ اس کا فیصلہ ہے. اس طرح یہ کہ تکبر کی جو مذمتیں ہیں اس کا مطالعہ کریں. اپنا رسالہ بھی ہے مکتبۃ المدینہ کا, اس کا نام ہے تکبر. اس کا اگر مطالعہ آپ سبھی کو کرنا چاہیے ہم کو, اس میں بڑی معلومات ہے. وقتاً فوقتاً اس کو دیکھ لینا چاہیے. تو انشاءاللہ جب یہ تکبر کی معلومات ہوں گی اس میں علاج بھی لکھے ہوئے ہیں, ہم اس کا علاج کرتے رہیں گے اور عاجزی کے فوائد فضائل پر نظر رکھیں گے. تو تکبر تو صرف ایک ہی ذات ہے جس کو زیبا ہے نا, کبریا اللہ تعالی کا صفت ہے اللہ تعالی کی, متکبر ہے نا. تو تکبر اسی کو زیبا ہے, کیونکہ تکبر وہ ہوتا ہے کہ جو اپنے سے دوسرے کو کم نہ سمجھے. تو یہ اللہ تعالیٰ کو شایع نشان ہے کہ اللہ تعالیٰ کے سامنے مخلوق جو ہے وہ ظاہر ہے کہ کم تر ہے, اللہ سب سے بڑا اور ہر طرح سے وہ بڑا ہے اللہ تعالیٰ. انہیں اتنی پیاری مثال دی ہے میرے آقا اعلی حضرت نے کہ ساری مخلوقات انبیاء اولیاء سب کے علوم جمع ہو جائیں تو اللہ تعالی کے علوم کے کروڑوں سمندروں کے سامنے وہ صرف ایک قطرہ ہے, یا قطرے کا بھی پتہ نہیں کروڑوں میں حصہ اس طرح کا. یہ مثال دینے کوئی مقابلہ ہی نہیں ہے رب کے علم اور مخلوق کے علم میں. تو اتنا بڑا رب ہے, اس کے سامنے کوئی ہے ہی نہیں اس سے بڑا, سب بھی چھوٹے. تو تکبر صرف اسی کے شایع نشان ہے, اسی کے زیب دیتا ہے. ہم گندے بندے ہے نا, وہ محلب جا رہا تھا, وہ کوئی گورنمنٹ کا آدمی تھا اور اس میں مکاشف القلوب میں وہ اتراتا ہوا جا رہا تھا. تو ایک بزرگ نے فرمایا کہ یہ اس کی چال نہیں ہے کہ جو اپنے پیٹ میں گندگی لیے ہوئے ہو. کتنی مطلب ہم بہترین غذا کھاتے ہیں, سب سے عمدہ غذا انسان کھاتا ہے اور اس کی صحبت میں کچھ دیر رہنے کے بعد اس غذا کا جو اثر ہوتا ہے نا وہ سب سے برا ہوتا ہے. دوسری مخلوق بھی خارج کرتی ہے لیکن انسان جو خارج کرتا ہے سب سے خطرناک ہوتا ہے, اس کی طرف دیکھنے کی ضرورت نہیں ہوتی. حالانکہ دیگر جانوروں کے وہ گائے کے تو اس کے تھپڑے لگا کر اور یہ بھی استعمال ہوتے ہیں تو جلاتے ہیں, تو پھر بکریوں کی مینگنیاں اس میں اتنی آدمی کو کراہیت نہیں آتی, گن نہیں آتی. اس میں تذکرہ کرتے ہوئے بھی عجیب سا لگ رہا ہے. تو یہ ہے انسان کو کیا تکبر کرے. دو بار یہ پیشاب کی جگہوں سے نکلا ہے اور تکبر کرتا ہے. اس طرح اپنے اوپر غور کرے کہ میری حیثیت کیا, میری اوقات کیا ہے. صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم. ایوب بھائی آج نظر نہیں آئے. اچھا ملتان شریف ہے, ورنہ یہ ہوتے ہیں پیش پیش. ہاں یہ مرکز الاولیاء کے وہاں بھی مدنی کام کرتے تھے. مرکز الاولیاء کے نہیں, ماشاء اللہ. پتن شریف تو الگ ہے, حویلی لکھا. اچھا اچھا ضلع میں اوکاڑے میں, اچھا ضلع اوکاڑا حویلی. اچھا تو مدنی کام کرتے ہیں, ان کے تذکرے ہو رہے ہیں. آپ بھی کریں مدنی کام, آپ کے تذکرے ہوں گے ان شاء اللہ. ہاں ایک ٹیم صلو علی الحبیب صلی اللہ تعالی علیہ وسلم.